अब देखिए, सूरत गाफिर, सूरत मोमिन, आयत नंबर 61 में अल्लाह ताला तौहीद और आखिरत पर आफाक से दलाइल देते हैं। एक ही बात है, बार बार जहन नशीन कराई जा रही है, मुख्तलिफ अंदाज है, प्यार भरा अंदाज है। शायद के ये इंसान जो है वो समझ जाए क्या कहा। अल्लाहुल्लज़ी, अल्लाह वो जो, जअला लकुमुल लैला, बनाया उसने तुम्हारे लिए रात को। तो रात जो है वो किसने बनाई? अल्लाह ने बनाई। रात बनाने का मकसद क्या है? रात क्यों बनाई? लितस्कुनू फीही, ताकि तुम इसमें आराम हासिल करो। तो रात की तारीकी जो है, रात की खुनकी, रात के अंधेरे, रात का एक चादर की तरह बिछ जाना, इसका मकसद क्या है? ताकि हम इसमें सुकून हासिल करें, हम इसमें आराम हासिल करें। तो दरअसल ये भी अल्लाह ताला का जो है वो मुझसे और आपसे प्यार है कि दिन भर जब हम काम कर करके थक जाते हैं, काम फिर भी निमटते नहीं हैं और खत्म नहीं होते, और मेरा और आप जैसा शिदाई दिल कभी कभी ये तमन्ना करता है, काश कि अभी शाम ना हुई होती, काश कि अभी रात ना हुई होती और मैं अपने ये काम समेट लेती। लेकिन अल्लाह ताला कहते हैं कि नहीं, मैं क्या करता हूं, मैंने तुम्हारे लिए रात बना दी ताकि तुम इसमें आराम हासिल करो। तो रात के अंधेरे, रात का होना कोई परेशानी की बात नहीं है, कोई गम की बात नहीं है, अफसुर्दगी की बात नहीं है। बाज़ औक़ात जिंदगी में भी बज़ाहिर यूं महसूस होता है कि हर तरफ अंधेरा है, मेरे मसाइल उलझे हुए हैं, मैं बहुत परेशान हूं, हर तरफ जो है वो शबे तारीक जो है वो नजर आती है। तो अल्लाह ताला कहते हैं कि तुम मायूस ना हो, ये जो अंधेरे हैं, ये जो रात का होना है, ये मसाइल का उलझना है, ये जो जुल्मतें तुम्हें नजर आती हैं बज़ाहिर, फ्यूचर बड़ा तारीक नजर आता है, मुस्तकबिल बड़ा तारीक है, हाल बड़ा उदास है, बड़ा तारीक है, लेकिन गम ना करो, ये जो दौर भी है ना, इसका भी एक मकसद है। फिर क्या फरमाया कि रात के बाद दिन का जिक्र किया, वन नहारा मुबसिरा, और दिन को रोशन बना दिया। अब बात है दिन की, तो दिन जो है जब नमूदार होता है, दिन जब तुलू होता है, तो क्या है कि रात की तारीकी छट जाती है, हर तरफ रोशनी की किरणें जो है वो बिखर जाती हैं। तो अल्लाह ताला बता क्या रहे हैं कि दिन को मुबसिरा, मुबसिरा बनाया, रोशन बनाया, ऐसे ही नहीं बनाया। और आप देख लें कि जैसे रात के अंदर जो है वो अंधेरा था, आंख के अंदर भी अंधेरा होता है, फिर उसमें बसीरत भी होती है ना? तो कायनात के अंदर रात के वक्त अगर अंधेरा है, तो फिर क्या है कि उसके अंदर रोशनी भी होती है। तो तुम एक चीज का एक ही पहलू जो है वो मत देखा करो, उसका जो दूसरा पहलू है ना, उसकी तरफ भी तवज्जो दिया करो। तो मुबसिरा जो है वो किस चीज की तरफ जो है वो मुतवज्जो करता है कि ये कायनात जो है वो इसके अंदर एक तजाद है। दिन की रोशनी क्या जो है वो मेरे, मुझे और आपको पैगाम देती है कि अब दिन रोशन हो गया है, तुम आराम कर चुके हो, अब उठो और काम करो। अब जो है अपने दिन जो है उसमें उसको एक्टिविटीज से भर दो, सरगर्मियां। तो गोया के अब दिन के अंदर जो है वो सोने का टाइम खत्म हो चुका है, और अब तुम्हें उठना है, और उठकर जो है वो कायनात के निजाम में एक हलचल मचानी है, एक काम करना है। तो अमल का क्या असूल निकला? दो बातें हैं और बड़ी ही अहम है कि ये अल्लाह की रहमत और रबूबियत का लाजमी तकाजा है कि रात के बाद वो दिन लाए, ताकि दिन की रोशनी में लोग जो है वो क्या करें, अल्लाह अल्लाह ताला को याद करें, काम करें, उसकी नेमतों का शुक्र अदा करें। तो रात और दिन क्या है? आप इसके आगे लिखे रात प्लस दिन और रात और दिन दोनों मिलकर क्या करते हैं, तजाद, एक तजाद है। फिर इसके आगे लिखें कि तजाद के साथ दूसरी जो अहम बात है वो क्या है कि पेवस्तगी, वाबस्तगी, हम आहंगी। बजाहिर तजाद नजर आता है लेकिन इन दोनों के अंदर एक बड़ी वाबस्तगी, पेवस्तगी और जो है वो हम आहंगी नजर आती है। बजाहिर तजाद है लेकिन हम आहंगी है। और क्या है कि रात के बाद जिस तरह दिन का आना जरूरी है उसी तरह इस दुनिया के बाद जो है वो आखरत का होना जरूरी है, ताकि अल्लाह ताला हर एक को उसके आमाल की जजा या सजा जो है वो दे सके। तो बात क्या है कि जानवरों की तरह अपनी नींद को पूरा ना करें बल्कि सोचें और समझें। लेकिन हमारी मुश्किल ये है, जो चीज रूटीन बन जाती है फिर हम उसमें गौर व फिक्र नहीं करते। तो ये रात और दिन का जो चक्कर है, ये इसका फेर है, ये इसका आना और जाना है, तो इसका मकसद क्या है कि ये भी अल्लाह की कुदरत की बहुत बड़ी निशानियां हैं। ये एक अल्लाह है जिसने ये किया है। अगर दो खुदा होते तो झगड़ा होता आपस में, एक कहता रात रखनी है, दूसरा कहता दिन रखना है। तो ये रात और दिन का जो हेर और फेर है ये तौहीद पर दलालत करता है। और दूसरी बात क्या, आखरत का तकाजा करता है कि जिस तरह रात के बाद दिन है इसी तरह दुनिया के बाद आखरत होनी चाहिए। अब आप देख लीजिए कि इसी बात को अल्लाह ताला कुरान में मुख्तलिफ अंदाज में जो है वो बयान करते हैं। और जैसे वश्शम्सि वदुहाहा वल्कमरि इज़ा तलाहा, सूरज और चांद का आना जाना है ना, और फिर रात और दिन का आना जाना। रात के बारे में अल्लाह ताला क्या कहते हैं कि जो है वो कहीं सूरज की कसम खाते हैं और कभी जो है वो रात के अंधेरे की तरफ मतवज्जो करके क्या कहते हैं कि तेरे रब ने तुझे जो है वो छोड़ नहीं दिया, तेरा रब जो है वो तुझसे नाराज नहीं हुआ। वद्दुहा वल्लैल इज़ा सजा मा वद्दअका रब्बुका वमा क़ला वलल आखिरतु खैरुल लक मिनल उला। देखिए यही बात है और अंदाज मुख्तलिफ है कि दिन का होना फिर उसके बाद रात का छा जाना। तो यहाँ पे जो है पहले रात का जिक्र किया फिर दिन का, और यहाँ पे जो है पहले दिन का जिक्र है फिर रात का। अब इस यहाँ पे ये जो कसम खाई रात की और दिन की सूरत जो दुहा है इसमें क्यों कसम खाई कि असल में वही आ रही थी और वही आना बंद हो गई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बड़े परेशान हुए क्योंकि जब कोई चीज बंद हो जाए, रुक जाए, तो क्या है कि इंसान को अंधेरा ही अंधेरा नजर आता है कि बड़े मुश्किल दिन है। आप समझे कि अल्लाह ताला मुझसे नाराज हो गए। अल्लाह ताला ने आयतें नाजिल कर दी कि जिस तरह चाश के वक्त रोशनी होती है, रात हर तरफ छा जाती है, इन दोनों चीजों की कसम ना तेरे रब ने तुझे छोड़ा और ना वो तुझसे बेजार हुआ। तो अंधेरे का छा जाना, चीज का साकिन हो जाना, बजाहिर फ्यूचर का डार्क और ब्लाइंड और ब्लैकआउट ये चीजें हो जाना, इस बात की अलामत नहीं है कि अल्लाह ताला किसी को छोड़ देता है, बल्कि क्या है कि इसी में मेरी और आपकी बेहतरी है। तो ये है असल बात। और फिर साथ ही फरमाया इन्नल्लाह लज़ू फ़ज़लिन अलन्नासि वलाकिन अक्सरुन्नासि ला यशकुरून। बड़ी खूबसूरत बात है, क्या फरमाया, बेशक अल्लाह कैसा है, लज़ू फ़ज़लिन, फजल वाला है। अल्लाह के फजल से क्या मुराद है, अल्लाह की नेमतें जो है उनकी याद दहानी करवाई जा रही है कि अल्लाह के इनामात, अल्लाह की नेमतें, अल्लाह के एहसानात, इसकी तो ए इंसान तुझ पर हर दम बारिश होती रहती है, रात को भी दिन को भी। अल्लाह बड़े फजल वाला है और किस पर, अलन्नासी, लोगों पर। तो इंसानों पर अल्लाह सबसे ज्यादा फजल करने वाला है, हर जानदार के काम का भी आराम का भी खुद इंतजाम कर दिया। तो क्या कहा कि ये इसको मैं कंट्रोल करता हूं और मेरी तुझ पर इतनी अनायात है, इतनी नवाजिशें हैं, लेकिन अफसोस क्या है, वलाकिन अक्सर अन्नास ला यशकुरून। अफसोस तो इस बात का है कि अक्सर लोग जो हैं, थोड़े नहीं, ज्यादातर लोग जो हैं वो शुक्र अदा नहीं करते। और शुक्र जो है उसके क्या मानी है کہ دل جو ہے اللہ کی نعمتوں کے احساس سے بھر جائے، دماغ میں اللہ کی نعمتوں سے تشکر کے جذبات پیدا ہوں، دل میں، دماغ میں احساس. پھر کیا ہے کہ زبان جو ہے اس کی حمد اور تعریف کے گن گائے، اور پورے جسم کے اعضاء اور جوارے جو ہیں پھر وہ اللہ کا شکر ادا کریں، کبھی قلبی، کبھی لسانی، کبھی عملی. یہ ہے شکر، یہ ہے تشکر. تو افسوس کے لوگ کیا کرتے ہیں، نعمتیں اللہ دیتا ہے پھر وہ شرک کرنا شروع کر دیتے ہیں. ولیکن اکثر الناس لا یشکرون. اور جو چیز افسردہ کر رہی ہے کہ اس اکثریت میں کہیں میں اور آپ تو شامل نہیں ہیں، اور پھر یہ کہ اگر اللہ تعالیٰ نے مجھے اور آپ کو زندگی کی کچھ گھڑیاں، کچھ مہینے، کچھ سال دیے ہیں، تو اس میں سے کتنا عرصہ ہم اللہ کا شکر ادا کرتے ہیں اور کتنا عرصہ اللہ کی نافرمانی کی، کتنے دن، کتنے سال. ایک دن کا ہی محاسبہ کر لیجئے، صبح سے لے کے شام تک کتنی اللہ کی نشکری کی اور کتنی اللہ کی فرما برداری کی، ہے نا؟ کتنی دفعہ اپنے منہ سے جو ہے وہ نشکری کرتے ہیں. اور کاش کہ میں اور آپ اپنی زبان کو لگام دے دیں، اپنے جسم کے اعضاء کے لیے ایک روک اور رکاوٹ کھڑی کر دیں، اور وہ کیا ہے کہ بس صرف اور صرف جو ہے وہ اللہ کی اطاعت کرنی ہے. کتنی سادہ سی دلیل ہے، کتنی خوبصورت دلیل ہے. ایک بدو کو بھی نظر آتی ہے، ایک دیہاتی کو بھی نظر آتی ہے، ایک عقل مند پڑھے لکھے اور شہری کو بھی نظر آتی ہے کہ رات اور دن، دنیا اور آخرت، جزا اور سزا لازم اور ملزوم ہے. اور پھر کہا ذالکم اللہ ربکم، یہ نہیں کہا حاضا ہے، تلکا نہیں کہا، حاضے ہی نہیں کہا، ذالکم اللہ ربکم. بڑا خوبصورت انداز ہے، یہ ہے تمہارا اللہ، رب ہے تمہارا اللہ بھی ہے، الہ اس کو بناؤ اور یہ ہے رب. تو دراصل بات کیا ہے کہ اپنے الہ کو پہچانو، اس کی بندگی کرو، اپنے رب کو پہچانو، اس کی ربوبیت کے دلائل، نشانات، نعمتیں کائنات میں ہر سو بکھری پڑی ہیں، ہر سو بکھری ہیں. ذرا نظر تو اٹھاؤ، ذرا سوچو تو صحیح، ذرا زبان تو کھولو، ذرا اپنے اعضاء کو حرکت تو دو. یہ ہے الہ اللہ، یہ ہے اللہ، ربکم تمہارا رب. اور کیسے، کیسا؟ خالق کل شیء، وقف لازم ہے پھر آگے، پیدا کرنے والا ہر چیز کا خالق. تو وہ ہے تمہارا خالق، جب وہ ہے تمہارا رزاق تو پھر تم اس کو اپنا معبود کیوں نہیں بناتے، پھر تم اس کو اپنا حاکم کیوں نہیں بناتے. پھر دوبارہ تاکید کے لیے وہی بات، لا الہ الا ہو، نہیں کوئی معبود مگر وہی. کاش کے دل کی گہرائیوں سے یہ پکار اٹھے، یہ صدا بلند ہو، نہیں میرا ایک معبود ہے، میرا ایک اللہ ہے، مجھے ایک اللہ کی بندگی کرنی ہے، کافی ہے اگر ایک خدا میرے لیے ہے، مجھے کوئی غم نہیں ہے. فَأَنَّا تُؤْفَكُونَ، فَأَنَّا پس کہاں، پس کیوں کر، پس کیسے، تُؤْفَكُونَ تم بھٹکتے پھرتے ہو، تم بہکائے جاتے ہو. تو فکون جو ہے یہ مضارع مجھول ہے، اور آپ کو پتہ ہی ہے کہ افق جو ہے اس کے معنی کیا ہوتے ہیں، صحیح اور درست سمت سے کسی کو پھیر دینا. پھر اسی طرح یہ لفظ جھوٹ اور بہتان کے لیے بھی استعمال ہوتا ہے. جیسے آپ ہیں، عام طور پہ ہم جب چلتے ہیں، ہم کھڑے ہوتے ہیں تو کیسے، پاؤں کے بل کھڑے ہوتے ہیں، تو سر کے بل کسی کو کھڑا کر دیا جائے کہ مجبور کر دی جائے تم نے سر کے بل کھڑا ہونا ہے، تو یہ ہے کہ چیز کو اس کے اصلی رخ سے پھیر دیا. ٹیبل ہے، اس کی ٹانگیں نیچے ہوتی ہیں اور یہ جو اس کی جو چھت ہے یہ اوپر ہوتی ہے، لیکن اس کی چھت نیچے کر دی جائے، ٹانگیں اوپر کر دی جائیں، تو کیا یہ الٹی پھری ہوئی چیز اچھی لگتی ہے؟ بڑی عجیب لگتی ہے، بڑی اچمبے والی بات ہے. عشق تو اسی طرح، یعنی پھیرنے کے لیے قرآن میں 6 لفظ آئے ہیں اور یہ چھٹا درجہ ہے پھیرنے کا، عفق، صحیح اور درست سم سے کسی کو پھیر دینا، کسی کو جو ہے بھٹکا دینا. فانا تو فکون، پھر کیسے شرک کرتے ہو، پھر کیسے نشکری کرتے ہو، پھر کیسے مجھے بھول جاتے ہو. کذالک یؤفک الذین کانوا بآیات اللہ یجحدون، کذالک، اسی طرح. اب جو ہے یہ دلیل دی اور ساتھ ہی اللہ رب العزت جو ہیں وہ متوجہ کرتے ہیں, بتاتے ہیں اسی طرح کا معنی ذالکا اسی, یوفق الذین پھیرے جاتے ہیں وہ لوگ, تو یوفقو بھی مضارع مجھول ہے, الٹے کر دیے جاتے ہیں, صحیح طرف سے ان کو پھیر دیا گیا ہے, الذین وہ لوگ, کون سے لوگ, قریش والے مراد ہیں, کہ اہل قریش جو ہیں یہ بھی الٹے رخ پر جا رہے ہیں, قرآن کی سیدھی سادھی بات سمجھ میں نہیں آتی, پیغمبر کی بات ان کی سمجھ میں نہیں آتی, یہ بھی اسی طرح پھیرے جا رہے ہیں جیسے پہلی قومیں گزری تھی, کانو بی آیات اللہ یجحدون, ہیں اللہ کی آیات سے انکار کرتے. تو اہل مکہ کو تنبیہ کی جا رہی ہے کہ اہل مکہ تمہاری عقل الٹی کیوں ہو گئی, تم الٹے کیوں چلنے لگے, اللہ کی آیات کا انکار کر کے, جیسے پچھلی قومیں جو تھی وہ الٹی چلتی رہی اور اللہ کی آیات کا انکار کرتی رہی, بالکل اسی طرح تم نے بھی وہ روش اختیار کر لی. اور آپ کو پتا ہی ہے یجحدو جو ہے جیم ہا دال انکار کے معنی میں استعمال ہوتا ہے, اور انکار کے لیے قرآن میں چار لفظ آئے ہیں, یہ اس کا تیسرا درجہ ہے. اور جہد کسے کہتے ہیں, کفرہ بھی آ سکتا تھا نا, نکرہ بھی آ سکتا تھا کہ کسی کو نہ پہچاننا, لیکن کیا آیا, کسی بات کا علم ہو جانے کے بعد دیدہ دانستہ انکار کرنا, دل سے اس کو ماننا, زبان سے اس کا انکار کرنا. کیونکہ کسی چیز کو جب آپ جان لیتے ہیں, کہاں جانتے ہیں, دل جانتا ہے نا, لیکن زبان اس کا انکار کرتی جائے, نفی کرتی جائے, تو کیا کرتے ہیں, اللہ کی آیات سے جہد کرتے ہیں, انکار کرتے ہیں. یہ پچھلی قوموں نے کیا جو قومیں صفحہ ہستی سے مٹا دی گئیں, اور اب اہل مکہ تم بھی ایسے ہی کر رہے ہو. پھر آگے اللہ تعالیٰ آیت نمبر 64 ہے, اور اس میں توحید اور آخرت کے مضمون کو ایک نئے اسلوب سے بیان کرتے ہیں, ایک نیا انداز ہے, ایک نیا پیرایا ہے, شاید کہ اتر جائے تیرے دل میں میری بات, ہے نا, شاید کہ تیرے دل میں میری بات اتر جائے, شاید کہ تجھے یہ بات سمجھ میں آ جائے. وہ انداز کیا ہے, اللہ الذی جعل لکم الارض قرارا, اللہ الہ تو وہی ہونا چاہیے, الذی وہ ذات جو تمہارے لیے بنایا, جعل لکم تمہارے لیے بنایا, اس کو الارض زمین کو کیا بنایا, قرارا ٹھہرنے کی جگہ, کہ اللہ تو وہ ذات ہے جس نے زمین کو تمہارا مستقر بنا دیا, ٹھکانہ بنا دیا, نہ لوہے کی طرح سخت ہے, نہ پانی کی طرح جو ہے وہ مایا ہے, سخت ہوتی تو چل نہیں سکتے تھے اور مایا ہوتی تو زندگی ٹھہر نہیں سکتی تھی, ڈوب جاتے. اللہ تعالیٰ نے کیا کیا, زمین کو ہمارے لیے ٹھہرنے کی خوبصورت جگہ بنا دیا. پھر آپ دیکھ لیجئے کہ اسی بات کو اللہ تعالیٰ کبھی یوں کہتے ہیں, والارض بعد ذلك دحاها, تو اللہ تعالیٰ یہ جو اپنی نعمتیں ہیں ان کا ذکر کرتے ہیں, بار بار کرتے ہیں, اور کیوں کرتے ہیں, تاکہ انسان جو ہے وہ شکر گزار ہو جائے. قرار, قرار, ماں کی گود قرار گاہ ہے, قریب جس میں بچہ جا کے آرام سے سو جاتا ہے تو کیا ہے, وہ اس کی قرار گاہ ہے. تو زمین میری اور آپ کی قرار گاہ ہے. والسماء بنا, اور آسمان کو چھت بنا دیا. ذرا سوچے تو صحیح کہ زمین گہوارہ ہے, آسمان چھت ہے, تو اوپر آسمان نیچے زمین, درمیان میں ہم, تو ہم کھیلتے ہیں, کودتے ہیں, ہنستے ہیں اور اپنی زندگی جو ہے اس کو گزارتے ہیں. تو یہاں پر بھی بتانا کیا مقصود ہے کہ اے انسان, یہ سارا کچھ کرنے والا کوئی اور تھوڑی ہے, یہ سارا کچھ جس ذات نے کیا وہ اللہ ہے, اللہ کی ذات ہے جس نے یہ کائنات تمہارے لیے بنائی, رات بھی دن بھی, آسمان بھی زمین بھی. اور آپ دیکھیں, اب دیکھیں آسمان کہاں ہوتا ہے, اوپر, زمین کہاں ہوتی ہے, نیچے. اوپر اور نیچے یہ کیا چیز ہے, تضاد, تضاد ہے نا, جیسے رات اور دن تضاد ہے, تو اس کے اندر تضاد بھی ہے اور اس کے ساتھ جو ہے ہم آہنگی بھی ہے, وہم سازگاری بھی ہے. دونوں ایک ہی اللہ نے کی ہیں. اگر الگ الگ خدا ہوتے تو پھر گھروں کے اندر زمین پر ہماری رہائش ممکن نہیں تھی. تو تمہارے لیے جس نے زمین کو قرارگاہ بنا دیا اور چھت بنایا آسمان کو, تو یہ ہے اللہ. تو کیا کرو, اس کی عبادت کرو, اس کو اپنا معبود بناؤ اور شرک جو ہے وہ چھوڑ دو. دیکھ لیں بار بار ایک ہی بات ہے اور کتنی تکرار ہے اور ڈر لگتا ہے. یہ تنبیہ ہے اللہ کی طرف سے. پھر اب آپ دیکھیں کہ کائنات آسمان زمین بھی اللہ کا ماسٹر پیس ہے, لیکن کائنات میں سے اپنے ماسٹر پیس کا اللہ تعالیٰ ذکر کرتے ہیں کہ جس کے لیے اللہ نے یہ پوری کائنات جو ہے وہ سجائی. اب وہ کون ہے؟ وہ میں اور آپ ہیں. وَصَوَّرَكُمْ, اور صورتیں بنائی تمہاری, صورت گری کی, تمہیں بنایا, تمہیں آراستہ پیراستہ کر کے, خوب تیار کر کے تمہیں وجود دیا. وَصَوَّرَكُمْ فَأَحْسَنَ صُوَرَكُمْ, اب اتنا ہی کافی تھا کہ تمہاری صورتیں بنائی, اس سے پوری بات سمجھ میں آ رہی ہے. لیکن اتنا اللہ تعالیٰ نے کافی نہیں سمجھا, بلکہ کیا کہا, فَأَحْسَنَ صُوَرَكُمْ, بس بہت اچھی بنائی صورتیں تمہاری. صورت کی جمع ہے نا سور. اور آپ دیکھیں آسنا, احسان کے درجے پہ بنائی, نہایت حسن اور خوبی سے, نہایت جمال کے ساتھ. تو یہ اللہ تعالیٰ کا اتنا بڑا احسان ہے, اتنا بڑا احسان ہے کہ اللہ تعالیٰ اس کا جو ہے وہ ذکر کرتے ہیں. اور قرآن مجید میں اللہ تعالیٰ اپنی اس نعمت کا ذکر کرتے ہیں اور بار بار کرتے ہیں. اور اس کا ذکر کرنے کا پھر مقصد کیا ہے؟ تاکہ انسان جو ہے وہ اللہ کی طرف رجوع کرے, تاکہ اللہ کی نعمتیں جو ہیں وہ اس پر جو ہے وہ شکر گزار ہو. مثلا آپ دیکھیے کہ اللہ رب العزت جو ہیں یہ سوال کرتے ہیں مجھ سے اور آپ سے. اور سوال کیسے کرتے ہیں؟ قرآن مجید کی اور آیت سے اگر آپ دلیل لانا چاہیں تو ایک دلیل نہیں, ہمیں بہت سی دلیل جو ہیں وہ ملتی ہیں. مثلا آپ دیکھیں کہ سورت 3 ہے, کیا فرمایا, لقد خلقنا الانسان فی احسن تقویم, یقینا ہم نے انسان کو بہترین صورت میں پیدا کیا. ساری مخلوقات کو اللہ تعالیٰ نے پیدا کیا ہے. مثلا جانور بھی اللہ تعالیٰ نے پیدا کیے ہیں, پرند بھی ہیں, چرند بھی ہیں, لیکن جانور کیا ہے کہ منہ نیچے کو جھکا ہوا ہے. انسان کو لمبا قد, سیدھا سیدھا جسم دیا, ہاتھوں سے کھاتا ہے, بعض اپنے پاؤں سے پنجے سے کھاتے ہیں, پرند ہیں, چرند ہیں, جانوروں کے جسم بھی ڈھنگے ہوتے ہیں. اور پھر آپ دیکھیں کہ اللہ تعالیٰ نے انسان کو اہم اعضاء دیے, پھر عقل دی, تدبر, فہم, حکمت, سما اور بصر کی قوتیں, اور پھر بہترین صفات جو اللہ کی صفات ہے نا, تو انسان کو اپنی صفات کا پرتو بنایا. اور اللہ تعالی نے جب انسان کو اتنا خوبصورت بنایا, اتنا بہترین بنایا, تو پھر ہونا کیا چاہیے تھا کہ ہم جو ہے وہ اللہ تعالی کی بندگی کرتے, ہم اللہ تعالیٰ کو پہچانتے, اللہ تعالیٰ کے ہو جاتے. کیونکہ اللہ تعالیٰ کہتے ہیں کہ انسان, آپ دیکھیے سورت انفطار بڑی مجھے پسند ہے, اور یقیناً آپ بھی جب اس کو پڑھیں گی اور آپ نے اس کو حفظ کر لیا ہے آپ کو بھی بہت اچھی لگتی ہوگی. اور اس کی یہ آیت تو ایسے دل کے اندر ایک ہلچل پیدا کر دیتی ہے. اور وہ کون سی ہے؟ یا ایھا الانسان ما غرک بربک الکریم, یا ایھا الانسان ما غرک بربک الکریم الذی خلقک فسوک فعدلک فی ای صورۃ ما شاء رکبک کلا بل تکذبون بالدین. اے انسان, تجھے اپنے رب کریم کی طرف سے کس چیز نے بہکایا, کس نے دھوکے میں ڈال دیا کہ تو اس کا کفر کرنے لگا اور شرک کرنے لگا؟ اللہ ذی خلقک, جس نے تجھے پیدا کیا, क्या मतलब, हकीर से नुत्फे से तुझे पैदा किया, फसव्वा का फिर ठीक ठाक किया, ऐसे नहीं जैसे निक सुख दुरुस्त किया, मुनासिब हर जगह मट्टी लगाई, और क्या है फआदलक फिर जो है तुझे बराबर कर दिया, मोतदिल हुस्ने सूरत, दो आंखें दो कान दो हाथ दो पांव और पूरे जिस्म के अज़ा के अंदर एक मुनासबत है, एक बराबरी है। तो ये है असल बात। फिर कहा फिर जिस सूरत में चाहा तेरी तरकीब की और तुझे ढाला, मतलब क्या है कि जैसा चाहा अल्लाह ने बना दिया, किसी को वालिद से मिलता हुआ, किसी को मां से मिलता हुआ, किसी के खानदान में कोई नहीं है जिस उसके साथ उसकी किसी से मुशाबियत नहीं है, जैसा चाहा, छोटा कद बड़ा कद मुख्तलिफ अंदाज में, लेकिन ये सब कुछ तो अल्लाह ने किया। या अय्युहल इंसानु मा गर्रका बिरब्बिकल करीम, करीम करम। अब याद रखें अंगूर की बेल को और फिर इसे सोचें, यहां पे वही बात है कि तुझे सूरत दी, सव्वरकुम तुम्हारी सूरतें बनाई, जमा का सीगा है, उस जमाने के लोग आज के जमाने के लोग रहती दुनिया तक, और फिर कितनी खूबसूरत सूरतें बनाई, कितना अच्छा बनाया। तो ये आयतें पढ़कर खास तौर पर ये आयत का हिस्सा क्या दुआ पढ़नी चाहिए, अल्लाहुम्मा अंता हसनता खल्की वहसिन खुल्की, कि जैसे तूने हमारी शक्ल अच्छी बनाई है वैसे हमारी हमारे अखलाक को भी अच्छा बना दे, शीशा देखने की दुआ भी इसे ही कहते हैं। वह रजा ककुम मिनत तैयबात, और रिस्क दिया तुमको पाकीजा चीजों से, तो जिस तरह तुम्हारी रिहाइश के लिए आसमान को बिना बना दिया, अल अर्थ को करार बना दिया, बिल्कुल इसी तरह अल्लाह ताला ने क्या किया, पाकीजा चीजों का रिस्क अता किया, तैयबात। और तैयब जो है जाहिरी तौर पर भी मानवी तौर पर भी, हलाल चीजें दी और उसके साथ ही हमें जो है वो चीजें जो बेहतरीन चीजें हैं अच्छी चीजें हैं, तो खाने पीने के लिए रिस्क, और रिस्क का लफ्ज इस्तेमाल किया हर तरह की चीजें, रिस्क दिया तुमको पाकीजा चीजों से, और आप इसको खाने पीने की चीजें भी ले सकती हैं, और रिस्क से मुराद सारी नेमतें सलाहियतें और इनामात और एहसानात जो हैं वो भी इससे मुराद ले सकती हैं। तो जब चीजें पाक हैं और साफ सुथरी हैं और बेहतरीन हैं, तो हमें कैसा होना चाहिए, फिर हमें भी जो है वो शिर्क से पाक होना चाहिए, हमें भी कैसा होना चाहिए, फिर हमें जो है वो क्या करना चाहिए, एक अल्लाह की बंदगी करनी चाहिए, घर भी पाक जिस्म पाक साफ सुथरे सफाई हर चीज का ख्याल रखना चाहिए। ज़ालिकुमुल्लाहु रब्बुकुम, ये है, कितना खूबसूरत अंदाज है ना, अगर हुआ आ जाए या हिया आ जाए या और कुछ और जमीर आए तो बात बनती नहीं है, जो हुसन और जो एतदाल और जो ताकीद और जिस तरह से बात यहाँ पे जालिकुम से फिट होती है और किसी से नहीं, जालिका जालिकुमुल्लाहु रब्बुकुम, यही है अल्लाह रब तुम्हारा, ताकीद के लिए है हसर के लिए हर तरह से, तो ये है रब तुम्हारा। तो मुशरिक जो है वो फिर शिर्क क्यों करते हैं और लोगों के आगे क्यों झुकते हैं। फतबारकल्लाहु रब्बुल आलमीन, बस बाबरकत है अल्लाह रब जहानों का। तो इसके मानी क्या है, अल्लाह जो है बड़े ही फैज वाला है और बड़ी ही बरकत वाला है, तो सारे जहानों का परवरिश करने वाला बड़ा ही बाबरकत है। तो यहाँ पे हमारे लिए फिर जो अमल की बात आती है वो ये आती है कि हम क्या कहें, फतबारक अल्लाह रब्बुल आलमीन का आप क्या जवाब देंगी, बला शाहिदना, हाँ क्यों नहीं, हम इसकी गवाही देते हैं, तू हमारा रब है, तू अल्लाह है, तू सारे जहानों का पालने वाला है बनाने वाला है। फिर फरमाया वल हय्यु ला इलाहा इल्ला हु, वही है अल हय्यु, हय्यु जो है इसके माने क्या है, जिंदा, वही तो है जिंदा, इसके सिवा कोई माबूद नहीं, ला इलाहा इल्ला हुआ, तो बाकी जो तुम्हारे माबूद हैं वो तो क्या है, मर जाते हैं, उनको जो है दुनिया में हमेशा के लिए जिंदगी मयसर नहीं है, तो ये है इलाह, ये है तुम्हारा इलाह, और ऐसा इलाह है जो कि जिंदा है, हय्युल कय्यूम है, जिंदगी देने वाला है, कायम रहने वाला है, कायम रखने वाला है। फदउहू, बस उसी को पुकारो। तो फदउहू के क्या मानी है कि उसी से दुआएं मांगी जाए, और दुआ के दूसरे मानी क्या है, उसी की बंदगी की जाए। उसी से पुकारो, उसी की बंदगी करो। तो बंदगी कैसे करनी है, मुखलिसीना, खालिस करके। कोई मिलावट नहीं होनी चाहिए, कोई गश नहीं होना चाहिए, कोई गुल नहीं होना चाहिए, है ना, कुछ नहीं आना चाहिए, मैल, मिलावट, झाग, फतूर, रिया, जर्रा बराबर नहीं चाहिए अल्लाह को। बार बार अल्लाह ताला कहते हैं मुखलिसीन लहुद्दीन, के खालिस करके इसी के लिए दीन, इबादत को। दीन मानी इबादत के हैं, कि तुम जब इबादत करो अल्लाह की तो खालिस, खालिस सफाई है, सुथराई है, अल्लाह के लिए घर साफ रखना है, दोस्ती करनी है अल्लाह के लिए, किसी को कुछ देना है अल्लाह के लिए। मन अहब्बा लिल्लाह व अबगदा लिल्लाह व अता लिल्लाह व मना लिल्लाह फकद इस्तकमल ईमान। ये है ईमान की तारीफ, अल्लाह के लिए दिया, अल्लाह के लिए रोका, अल्लाह के लिए मोहब्बत की, अल्लाह के लिए दुश्मनी की, उसने अपने ईमान की तकमील कर ली। ये है खालिस दीन। हमें मिलावट अच्छी नहीं लगती ना, बाज बहने हैं कॉटन के कपड़े चाहिए, रेशम की मिलावट से जिस्म जो है उसमें दाने निकल आते हैं। क्रीम लोशन अच्छा इस्तेमाल ना करें, चेहरा जो है खराब हो जाता है। खाना मिलावट वाला खाएं तो पेट खराब हो जाता है। पाकिस्तान लोग जाके उसकी खुराक ही के बारे में बातें करते रह जाते हैं, जिन्होंने सारी जिंदगी वहां पे गुजारी, और फिर कहते हैं कि वहां का जो है वो सोडा जो है ना उसका कोई टेस्ट नहीं है, और वहां की जो मसाले और चीजें उनका कोई टेस्ट नहीं है। और वहां तो बस क्या बताऊं बहन, 2 महीने रही, पेट ही खराब रहा। और पानी, पानी की तो इतना खराब पानी है कि बस, हम तो पानी भी यहां से लेकर गए। एक दफा मैं गई एयरपोर्ट पे थी, हम जा रहे थे और बड़े मैं हैरान हुई, न्यूयॉर्क एक एयरपोर्ट पे थे हम लोग, JFK एयरपोर्ट, न्यूयॉर्क का सबसे बड़ा जो एयरपोर्ट है। तो बड़ी हैरान की कोई जो है वो डाले के डाले ला रहा है उसके सोडे के, पेप्सी के, ये मैंने कहा ये भी चीज ले जाने वाली है जैसे पानी सोडा। तो असल बात क्या है कि खाना पीना और जिंदगी की जरूरत की चीजें तो हमें खालिस चाहिए। तो अल्लाह ने जब कायनात मेरे और आपके लिए खालिस बनाई, इतनी खूबसूरत बनाई, तो फिर हम अपना दिल अल्लाह को खालिस क्यों नहीं देते, इस दिल में और मोहब्बतें क्यों भर लेते हैं। और जब किसी चीज में बहुत सी मोहब्बतें भर ली जाएं तो फिर खालिस मोहब्बत अल्लाह के लिए कहां से आएगी। मैं आपको एक मिसाल देती हूँ, बड़ी खूबसूरत मिसाल है, बड़ी अच्छी लगती है। मसलन एक जार है आपके पास, और आपके पास हीरे जौहरात भी हैं और आपके पास पत्थर भी हैं, कोयले भी हैं। अब क्या करती हैं कि वो जो जार है शीशे का है, बड़ा खूबसूरत है, आपने उसके अंदर पत्थर डाल लिए हैं, अब चाहती हैं उसमें हीरे भी डाल दें। अब क्या है कि पत्थरों से वो जार भर गया है, अब हीरे डालने की उसमें कोई जगह नहीं है। अच्छा तो लगता है, हीरा पसंद भी आता है, उसकी चमक सब चीजें, लेकिन वो जार भरा हुआ है पत्थरों से और सीप से, और अब उसके अंदर हीरे नहीं आ सकते। तो दिल एक जार है, एक बर्तन है, इसको हमने दुनिया की मोहब्बत से भर दिया है तो आखिरत की मोहब्बत इसमें कैसे आए। इसको हमने, इसमें अलाइशें हैं बहुत सी, कीना, हसद, कदूरत, नफरत, शिर्क, दुई, दुई, दूसरों के लिए अमल करते हैं, तो फिर इसमें अल्लाह की मोहब्बत कैसे भर दें। एक बर्तन है, एक बर्तन है, और उसमें दो मोहब्बतें जमा नहीं हो सकती, या अल्लाह की मोहब्बत उसमें भरें और आखिरत की, और या फिर दुनिया की और अपने नफ्स की और शैतान की। तो खालिस करें उसके लिए इबादत को। अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, सब तारीफ अल्लाह की, रब है जहानों का, तमाम जहानों का जो रब है। हकीकत में बात यह है, तारीफ के लायक वही है। तो क्या है कि जब इखलास से अताअत की जाएगी तो फिर जो है खुद ब खुद हमारी जबान पर, हमारे दिल में, हमारे जिस्म से ये पुकार जो है वो खुद ब खुद जो है बुलंद होगी कि हकीकत में एक अल्लाह है जिसकी जो है वो हम्द है, शुक्र है, और जिसकी तारीफ है। फिर ऐसा नहीं होगा कि तस्बीह के दाने तो अल्हम्दुलिल्लाह के गिराएंगे और कहना किसी और का मानेंगे, कभी दिल का और कभी दोस्तों का। तो असल हम्द क्या है, जिसकी तारीफ के गुण गाते हैं, जिसके लिए तस्बीह के दाने गिराते हैं, अमली जिंदगी में भी उसकी हुकूमत को कायम किया जाए, उसका शुक्राना अदा किया जाए। अब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को مخاطب کیا جا رہا ہے اور کہا جا رہا ہے کہ یہ جو جھگڑے کرنے والے ہیں، یہ جو جہد اور کفر کرنے والے ہیں، یہ جو مصرف اور کذاب لوگ ہیں، آپ ان کو فیصلہ کن جواب دے دیجئے. اور فیصلہ کن جواب کیا ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم سے کہا گیا، قل، آپ کہہ دیجئے، انی نوہیتو، بے شک میں منع کیا گیا ہوں، مجھے تو منع ہی کر دیا گیا اس بات سے. کس بات سے؟ ان اعبد الذین، کہ میں عبادت کروں ان لوگوں کی جن لوگوں کو تدعونا تم پکارتے ہو، من دون اللہ. یہاں پہ پھر آگے جو ہے کیا استعمال ہوا ہے؟ من دون اللہ، اللہ کے سوا، اللہ کو چھوڑ کر جنہیں تم پکارتے ہو. مجھے کیا کہا گیا ہے؟ مجھے منع کر دیا گیا ہے. تو دون اللہ سے مراد یعنی ان تمام بتوں کو چھوڑ دیا جائے اور شرک کرنا چھوڑ دیا جائے جو تم کرتے ہو. اس کا یہ نہیں مطلب کہ رسول اللہ کر رہے تھے، بلکہ یہ کہ اہل مکہ جب آ کے آپ سے مصالحت چاہتے تھے، کمپرومائز کرنا چاہتے تھے، اور یہی کہتے تھے کہ آپ ہمارے بتوں کو ہی ایٹ لیسٹ جو ہے آپ برا بلا نہ کہیں، تو کیا کہا؟ کہ پتھر کی مورتیاں ہیں، انبیاء ہیں، صلحاء ہیں، یا قبروں میں مدفون شخصیتیں ہیں، تو منع کر دیا گیا ہے کہ ان میں سے کسی کو نہیں پکارنا، کسی کی بندگی نہیں کرنی، ان سے نہ ڈرنا ہے نہ امیدیں وابستہ رکھنی ہیں. اور یہ کیا ہے؟ صرف ایک اللہ کا حق ہے. اور ایسا کیوں؟ لما جانی البیناتو، جب آئی میرے پاس روشن دلیلیں، من ربی، میرے رب کی طرف سے، تو میرے رب کی طرف سے اس سلسلے میں میرے پاس روشن دلیلیں یعنی ہدایات آئی ہیں، آیات آئی ہیں، اور یہ روشن دلیلیں کائنات سے بھی ہیں، اور میرے رب کی طرف سے جس رب نے ساری نعمتیں دی. وَأُمِرْتُ، اور مجھے حکم دیا گیا ہے، ان اسلم لرب العالمین، ان اسلم لرب العالمین، کہ میں تابع ہو جاؤں رب کے لیے جو کہ جہانوں کا ہے. تو اصل بات کیا ہے؟ زندگی آمد برائے بندگی، زندگی بے بندگی شرمندگی. میری اور آپ کی زندگی کا مقصد کیا ہے؟ کہ میں اور آپ اللہ کو راضی کریں، بس ایک ہی ہے مقصد. مطمئن نظر، سوچوں کا دھارا، فکروں کا زاویہ ایک ہی ہونا چاہیے، کہ ایک اللہ کے آگے اپنے آپ کو جھکا دینا ہے، ایک اللہ کی بندگی کرنی ہے، ایک اللہ جو ہے اس کی عبادت کرنی ہے. تو کاش کہ یہ ایک بات میری اور آپ کی سمجھ میں آ جائے، اس لیے کہ یہاں پر جو ہے کہا جا رہا ہے کہ ایک اللہ کی عبادت کرو. اور عبادت کے دو معنی ہیں، کیا؟ عابد کے، ایک ہے دعا کرنا اور دوسرا ہے بندگی کرنا، ٹھیک ہے نا؟ تو اللہ ہی سے لو لگانی ہے، اسی سے امیدیں، اسی سے ڈرنا ہے. دوسری بات کیا ہے؟ کہ بندگی اسی کی کرنی ہے، باقی سب کو چھوڑ دینا ہے. اور پھر کیا ہے؟ وہ امیر تو، تاکید کے لیے بتایا جا رہا ہے کہ مجھے تو حکم دے دیا گیا ہے، ان اسلم، سراپا اطاعت بن جاؤں، تابع ہو جاؤں لرب العالمین، جو جہانوں کا رب ہے، کائنات تو اس کے لیے مطیع ہے، تو میں بھی اس اللہ کا جو ہے وہ مطیع بن جاؤں. پھر آپ دیکھیں کہ آفاق کے دلائل جو ہیں وہ ختم ہوتے ہیں. اس کے بعد جو ہے اب کیا ہے؟ ہمیں اگلی آیت جو ہے وہ بتا رہی ہے کہ اب کہاں سے دلائل ہیں؟ انفس، انسانوں کے جسم سے دلیل دی گئی ہے. هو الذی، وہی تو ہے، خلقکم من تراب، جس نے پیدا کیا تم کو مٹی سے، تراب. تو آپ دیکھ لیجئے کہ اب یہاں پہ بتایا یہ جا رہا ہے کہ انسان کی پیدائش جو ہے اس کے جو مراحل ہیں اس کی طرف اللہ جو ہے وہ توجہ دلاتے ہیں، اشارہ کرتے ہیں. انسان، کبھی تو نے سوچا، غور کیا کہ تجھے مٹی جیسی حقیر چیز سے پیدا کیا؟ ثم من نطفۃ، مٹی سے جو ہے پھر کیا ہوتا ہے؟ کہ پھر جو ہے وہ ایک حقیر سا نطفہ، ایک حقیر سی پانی کی بوند. تو گویا کہ اے انسان، تو پانی کی بوند سے پیدا ہوتا ہے. پھر تیسرا مرحلہ کیا ہے؟ ثم من علقۃ، پھر جو ہے وہ علاقہ بن جاتا ہے، وہ پانی کی بوند جو ہے وہ کیا بن جاتی ہے؟ علاقہ، لوتھڑا، خون کی پھٹکی، جمع و خون. پھر کیا ہوتا ہے؟ چوتھا مرحلہ آتا ہے، ثم یخرجکم، پھر وہ نکالتا ہے تم کو، خود ہی نہیں نکلتے، अल्लाह ही हुक्म देता है और बच्चा जो है वो माँ के पेट से बाहर आता है, फिर वो निकालता है तुमको तिफलन, नर्म और नाजिक। तिफलन जो है तो ए फालाम लफ्जी तौर पे लुगत के अतबार से इसके मानी है नर्म और नाजिक होना। जैसे तफलातुन गुदाज बदन वाली औरत को भी कहते हैं, जो ऐसी औरत जिसका बदन बड़ा ही नर्म और नाजिक हो। और अगर हमें पता हो कि बस तिफल तो बच्चे को कहते हैं तो आप सोचेंगे अरे औरत बच्चा कैसे बन गई, तो असल में नर्म और नाजुक। तो जब तक बच्चा छोटा होता है यानी नर्म और नाजुक होता है वो तिफल होता है, ठीक है। तहम तिफल का लफ्ज ऐसे बच्चे के लिए लिया जाता है जो अभी बालिग नहीं हुए। वैसे इस बच्चे के लिए कुरान में 5 लफ्ज आए हैं, जनीन जो अभी माँ के पेट में ही होता है ना, जनीन भी है, फिर वलद का भी आता है वलद मुलीद वगैरह, और फिर जो है सबीयन भी आता है, सबीयन सबिया जब इंसान बड़ा हो जाता है, जब उसकी जिनसी ख्वाहिश उस पर जोर पकड़ने लगती है। बहरहाल यहां पे तिफल कहा, चौथा मरला है कि फिर तुम्हें जो है वो क्या किया, बच्चा बनाया, बच्चा बनाकर। पांचवा मरला क्या है, सुम्मा लितबलुगू अशुद्दकुम, ताकि तुम पहुंचो अपने अशुद्ध को। तो बलागा यबलुगू के मानी होते हैं कि किसी का अपने मकसद को पा लेना, बलागा इबलाग है ना, किसी का अपने मकसद की इंतहा को पाना। तो ताकि तुम पहुंचो अशुद्धकुम, अशुद्ध जो है किसी भी चीज की, जैसे उसकी उरूज को कहते हैं, तो अशुद्ध से मुराद जवानी है यहां पे, ताकि तुम अपनी जवानी को पहुंचो। तो अशुद्ध के मानी क्या है कि अब जो है फिर तुम हुए जवान। छठा मरहला क्या है, सुम्मा लितकून शुयूखा, फिर ताकि तुम हो जाओ शुयूख। शुयूख के मानी बूढ़े के हैं, शेखुन की जमा है, वाहिद इसका शेखुन है। और इसके मानी क्या हैं, शेख का लफ्ज 50 से लेकर 80 साल तक के इंसान के लिए इस्तेमाल किया जाता है। अब आप में से कौन कौन शेख बन गए हैं, शेखा, हाँ, तो आप देख लीजिए। तो ये एक जिसे कहते हैं बुढ़ापे के लिए, बुजुर्ग के लिए इस्तेमाल होता है। इसी के लफ्ज के एक मानी इज्जत और अदब और एहतराम के भी होते हैं। एक तरफ बुढ़ापा, क्योंकि जब किसी को बुढ़ापा मिल जाता है तो आप उसकी इज्जत करने लगते हैं, बूढ़ा है आप उसकी इज्जत करते हैं। लेकिन इसी तरह ये लफ्ज इज्जत और एहतराम के लिए भी इस्तेमाल किया जाता है। मसलन किसी को शेख कहा जाता है, उस्ताद को, आलिम को। हर बंदा शेख नहीं हो सकता, हर इल्म रखने वाला, बल्कि क्या है कि बाज छोटी उम्र के होते हैं, बहुत छोटी उनकी उम्र होती है, लेकिन उनको या शेख उस्ताद कह के जो है वो पुकारा जाता है, या आलिम। और उस्ताद, और उस्ताद जो है किसे कहते हैं, उस्ताद मुजक्कर है, इसका मौनस क्या है, उस्ताजा, उस्ताजा। तो बाज लोग अपने टीचर को जो है जो मौनस है उस्ताजा कहते हैं, बाज लोग पसंद नहीं करते कि अपने उस्ताद का नाम लें तो आपा कहते हैं। जरूरी नहीं होता कि वो उम्र में जो है वो बड़े हो, बड़ा हो कोई, आपा बाजी या कोई भी एहतराम से जो है वो साथ दिया जा सकता है। और बाज लोग तो बुरा मनाते हैं कि उस्ताद का नाम लेते हैं, ये कैसी बात है ना। तो याद रखिएगा कि उस्ताद की इज्जत और इल्म वालों की इज्जत जो है क्या है, बा अदब बा नसीब, बे अदब बे नसीब। तो बहरहाल अब क्या बात पता चल रही है कि अल्लाह ताला जो है फिर छठा दर्जा बताते हैं कि सुम्मा ले तकूनु शुयूखा, कि फिर अल्लाह ताला ने जो है वो क्या किया, फिर तुम हो जाते हो बूढ़े। फमिनकुम मन युतवफ्फा मिन कबलू, और तुम में से कोई शख्स ऐसा होता है मन जो कोई युतवफ्फा मर जाता है। अब यहां पे युतवफ्फा जो है ये मजारे मजहूल है कि उसको मार दिया जाता है, मिन कबलू पहले से ही। इसके क्या मानी है, इसके मानी ये हैं कि बाज ऐसे होते हैं कि जिनको जो है वो ये दर्जे नसीब नहीं होते, कोई जनीन ही होता है माँ के पेट में तो मर जाता है, कोई अभी पैदा होते ही मर जाता है, वो तिफल बनकर जीता नहीं है, और कोई जो है वो जवानी तक नहीं पहुंचता, और कोई बुढ़ापे तक भी नहीं पहुंचता, और कई अभी जान भी नहीं डली होती, फुटकी होती है, फौरन ही जो है वो खत्म हो जाता है। तो असल बात क्या है कि कितने ऐसे होते हैं جو پہلے ہی مر جاتے ہیں. تو وَمِنْكُمْ مَنْ يُتَوَفَّى مِنْ قَبْلُ سے مراد کیا ہے؟ زندگی ملنے سے پہلے, دنیا میں آنے سے پہلے, جوانی میں آنے سے پہلے, بوڑھے ہونے سے پہلے وہ مر جاتے ہیں. وَلِتَبْلُغُوا اور تاکہ تم پہنچو, اَجَلًا مُسَمًّى اور تاکہ تم پہنچو وقت مقرر تک. تو یہ جو اجل مسمن ہے اس کے کیا معنی ہے؟ اس کے معنی یہ ہیں کہ تم اپنی اس معین مدت تک پہنچ جاؤ. کون سی مدت؟ کہ اللہ نے جس کی جو عمر لکھ دی ہے وہ اس کو پہنچ جائے کہ اتنی بس اس نے زندگی دنیا میں گزارنی ہے. بعض بچہ ہے اس کی ایک سانس ہی زندگی ہوتی ہے, بعض کی 10 سانسیں, اور بعض کی جو ہے وہ چند دن, بعض کی چند مہینے, بعض کی چند سال, بعض کی بہت سے سال. بعض ایڑیاں رگڑتا ہے اپنے بستر پر اور کہتا ہے کہ کب مجھے موت آئے, کہ سارے اس سے تنگ آ گئے ہیں. تو بہرحال ہر ایک کی اپنی ایک اجل و مسمن ہے, اور یہ سارے جو مراحل ہیں, جو 6 مراحل, اور پھر بعض لوگ اس کے بیچ میں ہوتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں کہ یہ سارے مراحل جو ہیں یہ کیوں اللہ تعالیٰ نے کیے؟ وَلَعَلَّكُمْ تَعْقِلُونَ, شاید کہ تم جو ہے وہ عقل سے کام لو. اس کے معنی کیا ہے؟ کہ ان اطوار اور مراحل پر غور کرو کہ نطفے سے علاقہ, پھر کبھی اللہ نے مضغہ بھی کہا اس کو, ہے نا, پھر بچہ, پھر جوانی, کہولت, بڑھاپا. تو یہ سارا کچھ کرنے والا ایک ہے, الہ, خالق, رب, یہ ایک ہے, رزاق, جو ماں کے پیٹ میں بھی کھانا دیتا ہے. تو تم سمجھ لو کہ یہ سب کچھ کرنے والا جب ایک ہے تو اس کی بندگی کرو, اور یہ مانو اس بات کو, والا اللہ کم تاکلون, کہ آخرت ہوگی. اور اگر اللہ دنیا میں انسانوں کو جو ہے وہ اس طرح پیدا کر سکتا ہے تو دوبارہ آخرت میں بھی اٹھا کر کھڑا کرے گا اور حساب کتاب ہوگا. تو یہ دلیل ہے توحید کی بھی اور آخرت کی بھی. هو الذی یحیی و یمیت, وہی تو ہے جو کہ زندہ کرتا ہے اور مارتا ہے, زندگی بھی دی اور پھر موت بھی. فائزہ قدا امرن, جب وہ فیصلہ کرتا ہے کسی معاملے کا, یہاں پہ فیصلے سے مراد قیامت کا فیصلہ ہے. لوگ کہتے تھے نا قیامت کیسے آ سکتی ہے, کہا کہ جب وہ فیصلہ کرتا ہے کسی چیز کا, فَإِنَّمَا يَقُولُ لَهُ كُن فَيَكُون, بس اتنا ہی کہتا ہے کہ کن فیکون, ہو جا, تو وہ ہو جاتا ہے. تو اصل بات کیا ہے کہ اللہ تعالی کے لیے یہ قدرت کا حال ہے کہ آپ دیکھیں پیچھے جو جتنی بھی آپ نے آیات پڑھی اس میں کیا ہے کہ چیزوں کا وجود میں آنا, آسمان, زمین, رات, دن, اور پھر جو ہے وہ انسان کی بہترین صورت, پھر انسان کی تعمیر کے جو مراحل ہیں اس کی تکمیل کے, ان سب کا ذکر, پھر رزق کا ذکر. تو ان ساری چیزوں کا ذکر کر کے اللہ تعالیٰ کیا کہتے ہیں کہ جس اللہ کی قدرت اور کمالات اور نشانیوں اور نعمتوں کا یہ حال ہے, بس اس کے لیے تو اتنا ہی کافی ہے, کون فیاکون, تو جب وہ کہے گا تو پھر جو ہے وہ کائنات جو ہے وہ مٹ جائے گی, قیامت آ جائے گی. تو پھر کیا ہوگا کہ پھر جو ہے اللہ کے ارادوں سے کوئی چیز اللہ کو باز نہیں کر سکے گی. تو قیامت کا لانا تو بس ایسے ہی ہے جیسے کسی کا پلک جھپکنا, بلکہ اس سے بھی جلدی. تو پھر لوگوں کرو کیا, قیامت کی تیاری کرو, آخرت کی تیاری کرو. تو سب سے زیادہ جو چیز نقصان دیتی ہے انسان کو اور اس کے دل کو سخت بنا دیتی ہے اور انسان جو ہے وہ کبر کرنے لگتا ہے اور مصرف اور کذاب بن جاتا ہے, تو اس کی سب سے بڑی وجہ کیا ہے؟ آخرت کا انکار کرنا, آخرت کو نہ ماننا. جب انسان آخرت کو نہیں مانتا پھر دنیا سے محبت کرتا ہے. تو یہ ہے بلتو اسرون الحیات الدنیا والآخرت خیروں وابقا, کون سی صورت میں ہے؟ اعلیٰ, آپ کو حفظ ہے. اللہ تعالی ہم سب کو عمل کرنے کی توفیق عطا کرے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.